मालविका अपनी कहानी सुना रही है। देखो, मेरा घर का नाम निक्की है, तुम्हें मुझे इसी नाम से बुला सकते हो। जब से यहां आई हूं किसी ने मुझे इस नाम से नहीं पुकारा। एक बार मुझे निक्की कहकर बुलाओ प्लीज। मैं बारी बारी उनके दोनों कानों में हौले से निक्की कहता हूं और उनके दोनों कान चूम लेता हूं। हां तो आप सुनो, मेरा बचपन गुरदासपुर में बीता। पापा आर्मी में थे, इसलिए कई शहरों में आना जाना हुआ तो हमारा हेडक्वार्टर गुरदासपुर ही रहा। पढ़ने लिखने में मैं ठीक ठाक थी, मां बाप की इकलौती संतान। मेरा बचपन बहुत ही शानदार तरीके से बीता। कभी जाना ही नहीं कि तकलीफ या अभाव किसे कहते हैं। लेकिन अभी आठवीं नहीं थी कि पापा नहीं रहे, हम पर मुसीबतों का पहाड़ जैसे टूट पड़ा। हम जिस लाइफस्टाइल के आदि थे, रातों रात वो हमसे छीन ली गई। मजबूरन मम्मी को जॉब की तलाश में घर से बाहर निकलना पड़ा। मम्मी तो ज्यादा पढ़ी लिखी थी नहीं, इसलिए परेशानियां ज्यादा हुई। लेकिन वो थी बहुत हिम्मत वाली, इसलिए सब कुछ संभाल ले गई। ये दबाव आर्थिक भी थे और मानसिक भी। मम्मी की हिम्मत थी कि हमारी हर मुश्किल का वे कोई ना कोई हल ढूंढ लेती थी। उन्होंने कभी मुझे महसूस नहीं होने दिया कि मेरे सिर पर पापा का साया नहीं है। और उन्हीं दिनों मेरी एक समस्या शुरू हुई। वैसे तो मुझे पीरियड शुरू होने के समय से ही लगने लगा था कि मेरी ब्रेस्ट का आकार कुछ ज्यादा ही तेजी से बढ़ रहा है। लेकिन एक तो वो खाने पीने की उम्र थी और दूसरे शरीर हर तरह के चेंजेस से गुजर रहा था, इसलिए ज्यादा परवाह कम नहीं की मैंने। लेकिन 16-17 तक पहुंचते मैं एक भरपूर औरत की तरह लगने लगी। कदकाठी तो तुम्हारे सामने ही है। समस्या ये थी, ये आकार में बढ़ते ही जाते। हर 15 दिन में ब्रेस्ट की छोटी होने पर लगती। सारा तामझाम खर्चीला तो था ही, मुझे ऑकवर्ड पोजीशन में भी डांट रहा था। मम्मी ने जब मेरी हालत देखी तो मुझे डॉक्टर के पास ले गई। मम्मी ने शक के निगाह से देखते हुए पूछा भी कि कहीं मैं गलत लड़कों की संगत में तो नहीं पड़ गई हूं। डॉक्टर ने अच्छी तरह से मेरा मुआयना किया और हंसते हुए कहा, दूसरी लड़कियां इन्हें बड़ा करने से तरीके पूछती हैं और तुम इन्हें बढ़ता देख परेशान हो रही हो। गो रिलैक्स एंड एंजॉय, सिर्फ हार्मोन की साइकिल के डिस्टर्ब हो जाने के कारण ऐसा हो रहा है। यू आर एब्सोल्युटली नॉर्मल। लेकिन न मैं नॉर्मल हो पा रही थी, न ही एंजॉय कर पा रही थी। मेरी हालत खराब थी। मैं कितना भी सीना ढककर चलती, मोटे डार्क कपड़े के दुपट्टे सिलवाती और बहुत एहतियात से ओढ़ती, लेकिन गली मोहल्ले के दुष्ट लड़कों की पैनी निगाह से भला कैसे बच पाती। रोज रोज का किस्सा था। मुझे अपने आप पर रोना था कि मैं सारी जिंदगी किस तरह इनका बोझ उठा पाऊंगी। और बीएससी करते करते तो मेरी यह हालत हो गई थी कि मैं ब्रेथरी के किसी भी साइज की सीमा से बाहर जा चुकी थी। मम्मी बाजार से सबसे बड़ा साइज लाकर किसी तरह जोड़ तोड़कर मेरे लिए गुजारे लायक ब्रेसरी बना देती। बदकिस्मती से न तो ससुराल ही ऐसी मिली और न पति ही कदराया मिला। जिन दिनों बलविंदर से मेरी शादी की बात चली, तब वो यहीं लंदन से खासतौर पर शादी करने के लिए इंडिया आया हुआ था। वे लोग मोरश के रहने वाले थे और मेरे ससुर की दर्जी की मामूली से दुकान थी। हमें बताया गया कि बलविंदर का लंदन में इंडियन हैंडीक्राफ्ट का अपना कारोबार है। मिडिल सेक्स में उसका अपना अपार्टमेंट है, कार है, ढेर सारा पैसा है। वे लोग किसी ऐसे परिवार में रिश्ता बनाना चाहते थे जहां परिवार छोटा हो, लड़की पढ़ी लिखी हो, ताकि पति के कारोबार में हाथ बटा सके। बलविंदर देखने में अच्छा खासा स्मार्ट था और बातचीत में भी काफी तेज। जिस वक्त रिश्ते की बात चल रही थी तो हमें बलविंदर के उसके गुणों के कारोबार के और खानदान के बहुत ही शानदार सब्जबाग दिखाए गए। हमारे पास न तो ज्यादा पड़ताल करने का कोई जरिया था और न ही वे लोग इसका कोई मौका दे रहे थे। वे तो सगाई के दिन ही शादी करने के मूड में थे, लेकिन क्योंकि उसका कारोबार का हर्ज हो रहा था, जितनी जल्दी वो लौटे उतना ही बेहतर। मेरे मम्मी के हाथ पांव फूल गए, क्या हम इतनी जल्दबाजी में सारी तैयारियां कैसे कर पाएंगे। इससे भी हमें बलविंदर ने ही उबारा। एक दिन उसका फोन आया, उसने मम्मी को अपनी चाशनी पगी भाषा में बताया कि मालविका के लिए किसी भी तरह के दहेज की जरूरत नहीं, लंदन में उसके पास सब कुछ है, बहुत बड़ी पार्टी वार्टी देने की जरूरत नहीं, वे लोग 5 आदमी डोली लेने आएंगे और किसी भी तरह की इंतजाम की भी जरूरत नहीं। मम्मी ने अपनी मजबूरी जताई, भाई इतनी बड़ी बड़ी बिरादरी है, लोग क्या कहेंगे। बिन बाप की बेटी को पहने कपड़ों में विदा कर दिया, आखिर मुझे तो यहीं इसी बिरादरी में रहना है ना। तब रास्ता भी बलविंदर ने ही सुझाया था, तो ऐसा कीजिए मम्मी जी कि आप लोग शादी के बाद एक छोटी सी पार्टी रख लीजिए, बाकी आप मालविका को उसका घर संसार बसाने के लिए जो कुछ देना चाहती हैं उसका एक ड्राफ्ट बनवाकर उसे दे देना, वही उसका स्त्री धन रहेगा और उसके पास रहेगा। मेरे पास सब कुछ है, आपके आशीर्वाद के सिवा कुछ भी नहीं चाहिए। मम्मी बेचारी अकेली सीधी साधी औरत, खैर उसकी झांसा पट्टी में आ गई। हमारी शादी बहुत ही धूमधाम से उसने की। मेरे ससुराल वाले बहुत खुश थे कि उनका घर में इतनी सुंदर पढ़ी लिखी बहू आई। शादी से पहले यह खबर पूरे ससुराल में फैल चुकी थी कि आने वाले बहू के असेट्स कुछ ज्यादा ही वजनदार हैं। औरतों और लड़कियों का मेरे पास किसी न किसी बहाने से आना तो फिर भी चल जाता था, लेकिन जब गली मोहल्ले के हर तरह के लड़के और जवान रिश्तेदार बार बार बलविंदर के पास किसी न किसी बहाने से आकर मेरे असेट्स की एक झलक पाने के लिए आसपास मंडराते तो हम दोनों को बहुत खराब लगता। वैसे बलविंदर मन ही मन बहुत खुश था कि उसकी बीवी इतनी अच्छी है कि उसे किसी न किसी बहाने देखने के लिए सारा दोस्तों का जमघट लगा रहता है। शुरू के कई दिन तो गहमा गहमी बीत गए, सारा दिन मेहमानों के आने जाने में दिन पता ही न चला। रात को बलविंदर मेरी फिगर पर बहुत तारीफ करता, मेरे पूरे बदन को चूमता सहलाता और अपने हाथ में भरने की कोशिश करता। वह एक एक पल के लिए मुझे अकेली नहीं छोड़ता। सारा सारा दिन होटल में हम दोनों प्रेम के गहरे सागर में गोते लगाते रहते। हनीमून से लौट कर भी उसके स्नेह में कोई कमी नहीं आई। अलबत्ता बलविंदर के घर आने वाले लोगों की संख्या बहुत बढ़ गई। लोग किसी न किसी बहाने से मेरे असेट्स की एक झलक पाने के लिए मौके तलाशते, घूर घूर कर मुझे देखते रहते। उनकी छेदती निगाहें मेरे कपड़ों के आर पार मुझे महसूस होती, लेकिन मैं शर्म से कर ही कह सकती थी। कुल मिलाकर अपने नए जीवन की इतनी शानदार शुरुआत से मैं बहुत खुश थी, लेकिन सच्चाई बहुत ही जल्दी अपने असली रंग दिखाने लगी। बलविंदर ने घर पर यह नहीं बताया था कि उसने खुद ही दहेज के लिए मना किया है और उसके बजाय मां से मेरे नाम पर 5 लाख का ड्राफ्ट हासिल कर रखा है। मां ने अपनी जिंदगी भर की बचत उससे सौंप दी थी, अपने सारे गहने बेच दिए थे, बाकी जो बचा था वो मेरे कपड़ों और गहनों पर खर्च किया था। बेशक मेरे रूप और गुणों की, मेरे लायक कीमती कपड़ों और गहनों के गुणगान 2-4 दिन तक ऊंचे स्वर में किए जाते रहे। मैं नई थी, अकेली, सबका मुंह कैसे बंद करती। एक आध बार मैंने बलविंदर से कहा भी कि तुम कम से कम अपने मां बाप को तो बता सकते हो कि तुम खुद ही दहेज के लिए मना कराए और उसके बदले नकद पैसे ले आए हो, लेकिन वह हंसकर टाल गया, ये मूर्ख लोग ठहरे, इनकी बातें सुनती रहो और करो वही जो तुम्हें अच्छा लगता है। बलविंदर ने शादी के एक हफ्ते के भीतर ही एक ज्वाइंट खाता खुलवाया था और मुझे दहेज के नाम पर मिला 5 लाख का ड्राफ्ट उसमें जमा करा दिया था। बलविंदर ने मुझे उस खाते का नंबर देने की जरूरत नहीं समझी और न चेकबुक वगैरह ही मुझे दी। खराब तो लगा, लेकिन मैं चुप रह गई। शादी के एक हफ्ते के अंदर पति पर अविश्वास करने की यह कोई बहुत बड़ी वजह नहीं थी। बलविंदर शादी के एक महीने तक वहीं रहा। इस पूरे वक्त के दौरान हम या तो घूमते फिरते या दालतें खाते रहे। बलविंदर लंदन की अपनी योजनाएं मुझे समझाता रहा। उसने बताया कि अपनी एक बुआ के जरिए پانچ سال پہلے وہ لندن پہنچا تھا اور صرف پانچ برسوں میں ہی اس نے اپنا خود کا اچھا خاصا کاروبار کھڑا کر لیا۔ وہاں پہنچتے ہی مجھے وہیں بلوا لینے کی وہ کوشش کرنے والا تھا۔ لندن کے لیے ودا ہونے سے پہلے والی رات وہ بہت ہی بھاوک ہو گیا تھا اور کہنے لگا تھا، تمہیں اکیلے چھوڑ کر جانے کا من نہیں ہے، لیکن کیا کیا جائے، میں عجیب دلجھا میں پھنس گئی تھی۔ کہتی کسے کہ میں بھور میں پھنس گئی ہوں۔ ادھر بلوندر لندن کے لیے چلا گیا سارے پیسے لے کر، اور گھر والوں کو یہ بتا کر کہ دہیج میں کچھ بھی نہیں ملا، اور گھر والے مجھے ستانے لگے۔ میں کیسے بھور میں پھنس گئی، اتنا بڑا دھوکا کر گیا تھا بلوندر میرے ساتھ۔ اگر میرے پیسوں کی ضرورت اسے تھی تو کم سے کم اسے بتا تو دیتا، ممی نے یہ پیسے ہمارے لیے ہی تو دیے تھے، وقت پڑنے پر ہمارے ہی کام آنے تھے، ممی واپس بھی نہیں مانگنے والی تھی۔ بلوندر جاتے سمے نہ تو وہاں کا پتہ دے گیا تھا اور نہ کوئی فون نمبر، کہہ گیا تھا کہ پہنچتے ہی اپنا اپارٹمنٹ بدلنے والا ہے، شفٹ کرتے ہی اپنا نیا پتہ دے گا۔ اس نے اپنی پہنچ کا ایک پتر بھی پورے مہینے کے بعد دیا۔ میں بتا نہیں سکتی تھی کہ میرے لیے کتنا مشکل وقت تھا۔ اس نے جو پتہ دیا تھا وہ کسی کے کیئر آف تھا۔ جو پتر مجھے لکھا تھا اس میں بہت ہی بھاوک بھاشا کا پریوگ کرتے ہوئے افسوس ظاہر کیا تھا کہ وہ میرے بنا بہت اکیلا پن محسوس کرتا ہے، لیکن چاہ کر بھی مجھے جلدی بلوانے کے لیے کچھ بھی نہیں کر پا رہا۔ اس پتر میں کچھ بھی ایسا نہیں تھا جس سے مجھے تسلی ملتی۔ میں نے اسے لکھا تھا کہ میں اس کے صندوق میں ہمیشہ اس کے ساتھ رہوں گی، لیکن اسے ایسا تو کرنا نہیں چاہیے تھا کہ اپنے پریوار کی نظروں میں میری امیج اتنی خراب کر گیا۔ ایک مہینے تک اس کا کوئی جواب نہیں آیا۔ میرے پاس اس بات کا کوئی ذریعہ نہیں تھا کہ میں بلوندر سے سمپرک کہاں کروں۔ میں ممی کے پاس جانا چاہتی تھی تاکہ کچھ وقت اس کے ساتھ گزار سکوں، لیکن روزانہ بلوندر کے خط کے انتظار میں اٹکی رہ جاتی۔ اس کے پتر کے انتظار میں مجھے بہت لمبا عرصہ گزارنا پڑا۔ ادھر میری سسرال والوں کے تانے اور جلی کٹی باتیں، جی کہانی بہت دکھدائی بھی ہے اور بہت لمبی بھی، کیا کرو گے سب جان کر۔ میرا گھر مجھ سے چھوٹا، بلوندر چھوٹا، اور ساری دنیا ایک بار پھر اندھیری ہو گئی۔ میری شادی کے صرف 7 مہینے اور 11 دن بعد، اس عرصے میں نے صرف 35 دن اپنے پتی کے ساتھ گزارے تھے۔ ان 35 دنوں میں سے بھی 3 دن تو ہم نے آپس میں ڈھنگ سے بات بھی نہیں کی تھی۔ صرف 34 دن کی سکسیسفل لائف تھی میری، اور میں ایک انجان دیش کی انجان راجدھانی میں پہنچنے کے ایک ہفتے میں ہی سڑک پر آ گئی تھی۔ یہاں کہتے ہی مالوکا میرے گلے سے لپٹ کر پھوٹ پھوٹ کر رونے لگی اور پرانی باتیں یاد کرنے لگی۔ اس کا یہ رونا اتنا اچانک اور زور کا ہے کہ میں ہکا بکا رہ گیا ہوں۔ مجھے پہلے تو سمجھ نہیں آیا کہ اپنی کہانی سنا سے سناتے اچانک اسے ہو کیا گیا۔ ابھی تو بھلی چنگی اپنی داستان سنا رہی تھی۔ میں اسے اپنے سینے سے بھینچ لیتا ہوں اور اسے چپ کراتا ہوں۔ رو نہیں نکی، تم اتنی بہادر لڑکی ہو اور اپنے اتنے شاندار طریقے سے اپنے کو سنبھالے ہو۔ ذرا سوچو، تمہیں اگر اسی دلال کے گھر میں رہنا پڑتا جہاں تمہیں بلوندر نے پھنسا دیا تھا تو تمہاری زندگی نے کیا رخ لیا ہوتا۔ کئی بار آدمی کے لیے غلط گھر میں رہنے سے بے گھر ہونا ہی میں سمجھتا ہوں بہتر ہوتا ہے۔ کہہ کر میں اس کا آنسوں سے تر چہرہ ایک بار پھر چمبنوں سے بھر دیتا ہوں۔ ابھی وہ روئے جا رہی ہے، میں اس کے بالوں میں انگلیاں پھراتا ہوں۔ اچانک وہ اپنا سر اوپر اٹھاتی ہے اور روتے روتے پوچھتی ہے، تم ہی بتاؤ دی، آخر ہماری کیا غلطی تھی؟ کہاں غلط تھی میں؟ 24-25 سال کی عمر میں جب میرے ہاتھوں کی مہندی بھی ڈھنگ سے سوکھی نہیں تھی، شادی کے 7 مہینے بعد ہی نہ میں شادی شدہ رہی، نہ بدھوا، نہ میرا گھر رہا، نہ پریوار۔ میری پیاری ممی اور دیش بھی مجھ سے میرا چھوٹ گیا۔ مجھے اتنا خراب پتی کیوں ملا؟ میں اتنے بڑے جہنم میں بالکل اکیلی ہوں جی، بالکل اکیلی۔ اتنی بڑی دنیا میں میرا اپنا کوئی بھی تو نہیں ہے۔ اب تو ممی بھی نہیں رہی، ان کے گزرنے پر بھی میں جا نہیں پائی۔ میں تمہیں بتا نہیں سکتی اکیلے ہونے کا کیا مطلب ہوتا ہے۔ رو نہیں نکی، میں ہوں نا تمہارے پاس، اتنے پاس کہ تم میرے سانسیں بھی محسوس کر سکتی ہو۔ تم تو جانتی ہی ہو ہماری ہتھیری کتنی بھی بڑی ہو، دینے والا اتنا ہی دیتا ہے جتنا اسے دینا ہوتا ہے۔ اب چاہے وہ لندن ہو یا تمہارا گرداسپور، تمہیں اس حال سے گزر کر کندن بننا ہے۔ جی تم مجھے چھوڑ کر تو نہیں جاؤ گے؟ نہیں جاؤں گا، بس میں بھی تو تمہاری طرح اکیلا ہی ہوں، مجھے بھی تو کوئی چاہیے جو میرا یہ اکیلاپن بانٹ سکے۔ پرومس، گاڈ پرومس۔ اب اٹھو، دیکھو ہم کتنے گھنٹوں سے اس طرح لیٹے ہوئے ہیں، بہت رات ہو گئی، اب سوئیں کیا؟ کیا مطلب، کتنے بجے ہیں؟ ارے یہ تو صبح کے 8:30 بج رہے ہیں نا، اس کا مطلب ہم دونوں پچھلے کئی گھنٹوں سے اسی طرح لیٹے ہوئے آپ کے ساتھ آپ کے بچپن کی گلیوں میں گھوم رہے تھے۔ اوہ گاڈ، میں کتنی دیر بولتی رہی اور مجھے تم نے ٹوکا بھی نہیں۔ ٹیچر جی نے بولنے سے جو منع کر رکھا تھا، باتیں مت بناؤ، کافی پیو گے؟ نہ بابا، مجھے تو نیند آ رہی ہے، میں اپنے لیے بنا رہی ہوں، پینی ہو تو بول دینا۔ کافی پیتے ہوئے پوچھتا ہوں مالکور سے، کبھی دوبارہ ملاقات ہوئی بلوندر سے؟ نو کوشچنس پلیز۔ لیکن یہ ادھوری کہانی سنا کر ترسانے کی کیا؟ تو بے شک کہانی کا ورتمان میرے سامنے ہے اور میرے سامنے کھلی کتاب کی طرح ہے، لیکن بیچ کے جو پنے غائب ہیں ان پر کیا لکھا تھا یہ بھی تو پتا چلے گا۔ کہا نا، اب کوئی سوال نہیں۔ ایک کام کرتے ہیں، تم پوری کہانی ایک ہی پیراگراف میں نٹشل میں بتا دو، پھر گاڈ پرومس ہم زندگی بھر اس بارے میں بات نہیں کریں گے۔ اگر یہ بیچ کی کھوئی ہوئی کڑیاں نہیں ملیں گی تو میں ہمیشہ بے چین ہوتا رہوں گا۔ اوکے، میں صرف 10 واقعوں میں کہانی پوری کر دوں گی، ٹوکنا نہیں، ٹھیک ہے؟ بتاؤ۔ تو سنو، بلوندر اور اس کے کئی ساتھی جعلی پاسپورٹ اور ویزا لے کر یہاں رہ رہے تھے۔ وہ لوگ پتہ نہیں کتنے دیشوں کی اویدھ طریقے سے یاترا کرنے کے بعد انگلینڈ پہنچے تھے۔ شادی کے 1 مہینے تک بھی وہ اسی چکر میں وہاں رکا تھا کہ ایجنٹ کی طرف سے گرین سگنل نہیں مل رہا تھا۔ کچھ سال پہلے سب کو یہاں سے واپس بھیج دیا گیا تھا، اسے میرے بارے میں آخر پتہ چل ہی گیا۔ اس نے 2-1 میسج بھجوائے، دوستوں کو بھجوایا سمجھوتا کر لینے کے لیے، لیکن خود آ کر ملنے کی ہمت وہ نہیں جٹا پایا۔ جب وہ لوگ پکڑے گئے تو اس نے پھر سندیش بھجوایا تھا کہ میں اسے کسی طرح چھڑوا لوں، لیکن میں صاف مکر گئی کس آدمی سے میرا کوئی پریچے بھی ہے۔ شروع شروع میں بہت مشکلیں سامنے آئیں رہنے کھانے، عزت سے جینے اور اپنے آپ کو سنبھالے رکھنے میں، لیکن ہمت نہیں ہاری میں نے۔ پہلے تو میں ہریش والی جگہ ہی پیئنگ گیسٹ بن کر رہتی رہی، پھر کئی جگہ بدلی، پاپی پیٹ بھرنے کے لیے کئی الٹے سیدھے کام کیے، اسکولوں میں پڑھایا، دفتروں، فیکٹریوں، دکانوں میں کام کیا، بے روزگار رہی، بھوکھی بھی سوئی۔ ایک دن اچانک ایک انڈین اسکول میں یوگا ٹیچر کی ویکنسی نکلی تو اپلائی کیا، بس چن لی گئی اور اس طرح یوگا ٹیچر بنی۔ دھیرے دھیرے آتم وشواس بڑھا، دھیرے دھیرے کلائنٹس بڑھے، تو کمپنیوں وغیرہ میں جا کر کلاسز لینے شروع کی، الگ سے بھی یوگا کلاسز چلانی شروع کی، گھر خریدا، ہیلتھ سینٹر کھولا، بڑے بڑے گراہک ملنے شروع ہوئے تھے، اسکول کی نوکری چھوڑ دی، ہانڈا گروپ ملا، پھر اور کئی گروپ ملے تو ہیلتھ سینٹر میں اسٹاف رکھا، کام بڑھایا، ریٹس بڑھایا اور اپنے طریقے سے گھر بنایا، سجایا اور اس طرح رہنے لگی۔ زندگی میں کئی دوست ملے لیکن کسی نے بھی دور تک ساتھ نہیں دیا، اکیلی چلی تھی، अकेले रहूंगी और क्या इस परदेश में कभी अपने अपार्टमेंट में अकेली मर जाऊंगी और किसी को पता भी नहीं चलेगा। ऐसा नहीं कहते पगली, अब मैं हूं ना तुम्हारे पास, ये तो वक्त ही बताएगा। कहकर मालिका ने करवट बदल ली। मैं समझ पाया हूं अब वो बात करने के मूड में नहीं है। मालविका मिली भी तो इतनी देर से, उसने मुझे दोस्ती का अनूठा उपहार दिया है। मालविका के साथ गुजरे उन हसील पलों ने मेरी वीरान जिंदगी में बेशक कुछ ही पलों के लिए ही सही खुशियों के सातवें आसमान तक मुझे पहुंचा दिया है। वे पल बेशक दोबारा नहीं जिए जा सकते, लेकिन उन मधुपनों की याद के सहारे ही बाकी जिंदगी काटी जा सकती है। पुष्पा की शादी धूमधाम से हो गई है। मैंने सबकी उम्मीदों के खिलाफ सारे कामों में खूब दिलचस्पी से हिस्सा लिया है। सबसे बहुत प्यार से मिला हूं और लगातार खुश हो रहा हूं। इतने वर्षों में यह पहली बार हुआ है कि अपने आप को इतना हल्का, बेफिक्र और खुश पा रहा हूं। गौरी मुझमें यह फर्क देखकर हैरान है। अब मैं उसे क्या बताऊं कि मालविका ने जाते जाते मुझे क्या दे दिया है। गौरी से इस तरह भी छूटते हुए अफसोस हो रहा है। बेचारी वापस आने पर मुझे न पाकर परेशान होगी, इधर उधर फोन करेगी, शिशिर वगैरह से पूछेगी, फांडा एम्पायर में खबर की जाएगी, इस तरह आशंकाओं से घिर जाएगी। 5 बरस में यह पहली बार होगा कि वह घर में बिस्तर में अकेली होगी। पता नहीं क्या क्या सोचेगी मेरे बारे में। उसे जरा सा भी शक नहीं होगा कि मैं इस तरह बिना बताए उसे उसके घर परिवार को, उसकी दुनिया, उसके देश को छोड़कर वापस लौट सकता हूं। लेकिन सच तो यही है कि मैं लौटने का फैसला कर चुका हूं और लौट रहा हूं। गौरी के गालों पर आखिरी चुम्बन दर्ज करता हूं। लो गौरी, हमारा इतना ही साथ था। विदा। अफसोस तो मालविका के लिए भी हो रहा है। मालविका जैसी शरीफ और संघर्षों से तपी, खूबसूरत और देखी भाली लड़की पाकर मुझे भला जिंदगी में और किस चीज की चाह बाकी रह जाएगी, खासकर उन पलों को गुजारने के बाद। उसने अपनी कहानी सुनाकर मुझ में कितना अधिक भरोसा किया है। सब कुछ जानते बूझते हुए उससे भी धोखा करके जाना। वो मेरे फोन का इंतजार करती रहेगी। वो न मिलती तो काश हम बाकी जिंदगी एक साथ गुजार पाते। काश हम थोड़ा पहले एक दूसरे के नजदीक आए होते और तब शायद मैं सोच भी लेता। अब जब मैं यहां से जाने के बारे में पूरी तरह मन बना चुका हूं, मैं किसी भी तरह का कोई भी मोह नहीं पालना चाहता। फिलहाल जिंदगी में मुझे कोई भी नहीं चाहिए, गौरी भी नहीं, मालविका भी नहीं। अब अकेले ही जीना होगा मुझे, न सही मालविका। मालविका के साथ गुजारे उन खूबसूरत पलों की याद शायद मेरा सफर आसान कर देगी।